कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। कालजयी नेपाली गीत संगीतको विशेष प्रस्तुति अजर अमर गीतहरूको आजको 456 अंकमा प्राविधिक मित्र संघर्ष विष्ट सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन। आजको 456 अंकको एक विषय रहेको छ नेपाली संगीत आकाशमा घटेका केही दुर्दान्त घटनाहरू जसका कारण नेपाली संगीत विकासमा अवरोधहरू प्रति कारणहरू बने बाधाहरू आए जसले गर्दा सर्जक र स्रष्टाको जीवन वा सांगीतिक आकाशमा परिवर्तन आउन सकेनन्। त्यसको चर्चा गर्नेछौ चेतन कार्कीको एउटा स्मृतिका साथमा। तर सबभन्दा पहिला नेपाली भाषाका शेक्सपियर मानिने बालकृष्ण समको जन्म जयन्तीलाई सम्झना गर्दै उहाँमा हार्दिक श्रद्धांजलि अर्पण गर्दै उहाँको शब्द शिवशंकरको संगीतमा स्वर सम्राट नारायण गोपालको स्वरबाट कार्यक्रमको पर्दा खोल्दछौं।
आमा तिमीलाई जंगल भरि नै हाँगाको औलाले आमा तिमीलाई चन्द्र सूर्य झण्डा आकाशमा पाऊ तिमी समाऊ देशलाई सजाऊ आमा तिमीबाट यही आश गरेछु तिमी समाऊ देशलाई सजाऊ आमा तिमीबाट यही आश गरेछु आमा तिमीलाई जङ्गल भरि नै हाँगाको औलाले जंगल भरी में खोज न खोज के समय आसुना बहाऊ आमा तिमीलाई जंगल भरि नै हाँगाको औलाले हाँगाको औलाले हाँगाको औलाले
नेपाली कविता नाटक र मञ्च अभिनयका लागि ख्यातनामा बालकृष्ण समलाई भारतका कवि डाक्टर हरिवंश राय बच्चनले आफ्नो भेटका बारेमा लेख्दा बसेरे से दूर नामक किताबमा उहाँको मुखाग्रहबाट शेक्सपियरका सोनेट्सहरू सस्वर सुन्न पाउँदा सौभाग्यशाली भएको कुरा सम्झनामा लेखेका छन्। बालकृष्ण शर्मा आफ्नो गीत रेडियोमा सुन्दा आफै नबुझ्ने पनि गुनासो गर्नुहुन्थ्यो। नेपाली साहित्यकारहरूमा अत्यन्त साजसज्जा र वेशभूषामा ध्यान दिने स्रष्टा बालकृष्ण शर्माको हिजोको दिन जन्म जयन्ती थियो र यस सन्दर्भलाई हामीले सम्झना गर्यौं उहाँको गीतका साथमा। आज यो नवीनतम अंकमा हामी चर्चा गर्दैछौ नेपाली संगीत आकाशमा भएका केही दुर्दान्त घटनाहरू जसले नेपाली गीत संगीतको विकासमा अवरोध पुर्यायो। उस्ताद बद्री जो नेपाली जनसमाजमा अत्यन्त शक्तिशाली गायक मानिन्थे उनको स्वर र उनको स्वरको ओज देखेर भारतका शास्त्रीय संगीतका गायक पण्डित ओमकारनाथ ठाकुरले उनी दरबार जत्तिकै शक्तिशाली आवाज हुन् भनेर उनलाई पहिचान गरेका थिए र त्यति बेला ओमकारनाथ ठाकुरले उस्ताद बद्रीका निम्ति सरकारले खानपिनको राम्रो व्यवस्था गरिदिनुपर्छ भनेर आग्रह पनि गरेका थिए। उस्ताद बद्री त्यसै गरी गायक नारायण गोपालमाथि जसलाई हामी पहलमानका रूपमा पनि चिन्थ्यौं उहाँमाथि भएको एउटा तीनजना कलाकारको हमला नेपाली संगीतको एउटा दुर्दान्त घटना हो। युवा गायक निशान भट्टराईको कार दुर्घटना र भक्तराज आचार्यको बौद्धमा भएको झगडा एकै दिन भएको मानिन्छ। यी घटनाले पनि हाम्रो संगीत आकाशलाई अवरोध पुर्याएका छन्। तर आज संस्मरण मैले साभार गरेको छु नेपाली गीत संगीत आकाशका एक अत्यन्त आदरणीय गीतकार चेतन कार्कीको। चेतन कार्कीको यो अनुस्मृतिले एउटा महत्वपूर्ण पाटो बोकेको छ नेपाली संगीत आकाश र नेपाली मञ्च इतिहासमा। आत्मा बेचेको छैनको जन्मकथा 2021 सालसम्ममा म पोखराको सांस्कृतिक रंगमञ्चीय जीवनमा पूर्ण रूपले समाहित भइसकेको थिएँ। हिमाञ्चल सांस्कृतिक परिषदका उत्साही कार्यकर्ता र रंगकर्मीहरूले आफ्ना विभिन्न कार्यक्रमहरूमा मसँग सल्लाह लिन थालेका थिए भने पोखरा नगर क्षेत्र र यसको सेरोफेरोमा रहेका विद्यालयहरू एवं पृथ्वीनारायण कलेजका प्राचार्य लगायत विद्यार्थीहरू समेत कुनै रमाइलो कार्यक्रम गर्नु पर्यो कि मलाई अवश्य सम्झन्थे। म प्रति उनीहरूको यो स्नेहले गर्दा म यस क्षेत्रमा झनझन बढ़ी प्रोत्साहित हुँदै गए, डुब्दै गए। स्याङ्जामा जन्मेर देहरादूनमा हुर्किए पनि कला र संस्कृतिप्रतिको मेरो बाल्यकालदेखिकै अभिरूचिलाई जुन पारिवारिक र सामाजिक परिवेशले गर्दा एउटा बिउ झैं सुसुप्त अवस्थामा मभित्र कतै लुकी बसेको थियो। पोखराको अपरिमित प्राकृतिक सौन्दर्यले र पोखरेलीहरूको स्नेहपूर्ण व्यवहारले अंकुरित बनाएर ल्यायो। त्यसैले पनि होला स्याङ्जाले मलाई जन्म दिएर गुण लगाएको छ भने, देहरादूनले मलाई केही देख्न र सुन्न योग्य तुल्याएको छ भने, पोखराले मलाई र मभित्र अन्तर्निहित कला प्रेमीलाई आफ्नो सहज सौन्दर्यले कहिले तिरेर नसक्ने गुण लगाएको छ भन्ने कुरा म जीवन पर्यन्त बिर्सन सक्दिन। प्रत्येक वर्ष फागुन 7 गते प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय नाचघर काठमाण्डुमा विभिन्न अञ्चलहरूबाट सांस्कृतिक टोलीहरू झिकाई नेपाली लोक नृत्य प्रतियोगिताको आयोजना गरिन्थ्यो। 2019 सालसम्म अञ्चलहरूको स्थापना नहुन्जेल जिल्ला जिल्लाबाट आएका टोलीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो। 2021 सालको लागि पनि गण्डकी अञ्चलको प्रतिनिधित्व गराउन कलाकारहरूको छनौट गर्ने क्रममा अञ्चलको सदरमुकाम भएकाले पोखरामा गण्डकी अञ्चलका विभिन्न जिल्लाहरूबाट आएका सांस्कृतिक टोलीहरूबीच प्रतिस्पर्धा गराई अञ्चलको टोली गठन गर्न कलाकारहरूको चयन गर्ने सिलसिलामा एउटा छनौट समितिको गठन भयो। तत्कालीन अञ्चलाधीश श्री भूदेव राईले त्यस समितिमा मलाई पनि राख्नुभयो। समितिले छानेकाहरू जम्मै कलाकारहरू त चित्त बुझ्दा थिए, तर कास्कीबाट प्रज्ञारत्न बज्राचार्य र स्याङ्जाबाट कुलबहादुर राणा मगर नपरेकोमा मेरो चित्त बुझेन। पर्वत जिल्ला त्यति बेला गण्डकी अञ्चलमै पर्दथ्यो। पर्वत जिल्लाबाट श्री बसन्त शाहीको नेतृत्वमा आएको नाच टोलीमा दुईजना दिदी बहिनी धन गुरूङ जो अहिले पारदी सेउली बजारको मुखमै र मुस्ताङ चोकनिर अवस्थित प्राथमिक विद्यालयको प्रधान अध्यापिका हुनुहुन्छ र बसन्त गुरूङ छानिएपछि उनीहरूलाई नाच सिकाउने गुरू बसन्त शाहीज्यू जो स्वयं अति राम्रा गायक हुनुहुन्थ्यो उहाँलाई टोलीमा नराखी भएन। कास्की जिल्लाबाट तीर्थ शेर्चन, कल्याण शेर्चन, आशा थापा र रत्ना परियार छानिएपछि उनीहरूको नृत्यमा गाउने र बजाउने प्रज्ञा रत्नलाई कसरी छोड्ने। यहाँ रत्न परियारको नाम उल्लेख हुने बित्तिकै म सम्झन चाहन्छु रत्न परियार अहिलेका चर्चित गायक कर्णदासकी आमा हुन्। म स्याङ्जाली भएर नातावाद कृपावाद गर्न खोजेको होइन। स्याङ्जाका कुलबहादुर राणा आफै मादल भिरेर झ्याउरे नृत्य गर्न ज्यादै सिपालु थिए। टोलीमा उनी हुनैपर्छ भन्ने मेरो अन्तरात्माको स्वरको अवहेलना म गर्न सक्दिन थिए। नृत्य र गायनमा सुरताल मिलेन भने अनुहार मात्रै राम्रो भएर के नाप्छ? अह, कुलबहादुर राणा मगर र प्रज्ञा रत्नलाई त काठमाडौँ लानैपर्छ। तर बाधक थियो केन्द्रबाट आएको परिपत्र। कुनै पनि अञ्चलबाट 8 कलाकार टोली नेता सहितलाई मात्र दैनिक र भ्रमण भत्ता दिइने नियम के गर्ने? अञ्चलाधीशज्यूले मलाई टोली नेता भएर काठमाडौँ जाने आदेश दिनुभयो। तर म कृषि विभाग अन्तर्गत मत्स्य शाखाको प्राविधिज्ञ र पोखरा ताल विकासको योजना प्रमुख भएकोले विभागीय स्वीकृति बेगर जिल्ला छाड्न नपाउने। यता मैले विदाका निम्ति विभागमा आकाशवाणी पठाएँ। त्यस जमानामा ट्रङ्कल टेलिफोनको सुविधा थिएन। चेतन कार्कीको यो संस्मरण मैले आत्मा बेचेको छैनको जन्मकथाबाट साभार गरेको हुँ। उहाँ सोरठी, मारुनी, झ्याउरे जस्ता गीतहरूका अत्यन्त ज्ञाता हुनुहुन्छ र उहाँले संकलन गरेको वा रचना गरेको एउटा 30 गीत आजभन्दा 27 वर्ष अगाडि रेकर्ड भएको त्यो गीतले हामी अझै पनि उहाँलाई सम्मानपूर्वक सम्झिन्छौं। उहाँको संस्मरण यहाँबाट साभार गरेको हुँ। प्रस्तुत छ चेतन कार्कीको शब्द मनोहर सिंहको संगीतमा दिपा गदराज, पूर्णिमा श्रेष्ठ र साथीहरूको स्वर। सत्ताइस वर्ष अघि नेपाली चलचित्रका निम्ति रेकर्ड भएको यो 30 गीतपछि चेतन कार्कीको शब्द संकलनमा 30 झोरा हालैको हप्तामा काठमाडौँमा रिलिज भएको छ र यो तीजको नयाँ गीतलाई पनि सामाजिक सञ्जालमा निकै गौरवपूर्वक स्वागत गरिएको छ। राजेश्वर उदय लेख्नुहुन्छ, तीजको गीत हजारौं सुने यति सुन्दर सायदै होला, मिठासपूर्ण शब्द गायन मौलिक अनि संगीतको कुरै नगरौं, सुन्दैछु नाचौं नाचौं लाग्ने। सुगम तमुले पनि तीजको रहर आयो बढी लै भनेर मेन्सन गर्नुभएको छ। चन्द्रकृष्ण ताम्राकार, सीता खनाल पोखरेलले बालकृष्णसम्म प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै उनको गीत आमा तिमीलाई सलाम भनेर लेख्नुभएको छ। र यो गीत बज्दै गर्दा र गीत बजिसकेको दुई मिनट अगाडि आफ्नी आमासँग टेलिफोनमा कुरा गर्दै गरेको कुरा यहाँ शेयर गर्दै सूर्य चापागाई लेख्नुहुन्छ। उहाँको यो रोचक प्रसंग भावुक प्रसंग छ। आहा, कार्यक्रम शुरू हुनुभन्दा दुई मिनट अघि आमासँग फोनमा कुरा भयो, कस्तो मिठो संयोग, कोटी कोटी नमन कालजयी सर्जकलाई भनेर। राजेश्वर उदयले आजको नवीन श्रृंखलामा असाध्यै नौलो विषयवस्तुबारे तपाईँको स्टेटस पढ्दा नै मन साह्रै स्तब्ध भए कि आज मन थामेर सुन्नुपर्नेछ, कति बेला आँखा धमिलो हुनेछ थाहा छैन। सीता खनाल पोखरेल, अनन्त कटवाल, एसएन दाहाल, सुजन प्रताप र धेरै लामो समयपछि हाम्रा गायक संगीतकार दुर्गा खरेल आइपुग्नु भएको छ। उहाँ लेख्नुहुन्छ, आज धेरै दिनपछि कार्यक्रम सुन्ने सौभाग्य प्राप्त हुने भयो, प्रतीक्षामा छु, रियल्ली मिस दि प्रोग्राम भनेर लेख्नु भएको छ। दिनेश राउतले उहाँलाई धेरै दिनपछि उपस्थिति जनाउनु भएकोमा हार्दिक स्वागत गरे है सर भनेर लेख्नुभएको छ। सुशीला थापाले पनि उहाँलाई स्वागत अभिवादन गर्नुभएको छ। तपेन्द्र छेत्री आइपुग्नु भएको छ, सीता पोखरेल मेन्सन गर्नुहुन्छ, भदौरे भेलले सकेन छेक्न यो त्युज गीतले प्रतिस्पर्धा पाएन भनेर लेख्नु भएको छ। अर्जेल जेठा, स्वागत छ दिदी, तीजको रहर आयो बढी लै भनेर लेख्नु भएको छ। बालकृष्णले पनि तीजको एभरग्रीन गीत बज्दैछ, तीजको रहर आयो बढी लै, संस्मरण सुनियो त मलाई तीज आउँदैन यो वर्ष, अजर अमर गीत चाहिँ आयो भनेर मेन्सन गर्नुभएको छ। एसएन दाहाल, लक्ष्मी कोइराला, घनचक्कर, प्रसुनिस, धना पौडेल, सन्देश सिंह हमाल र द्रोण मरासिनीका ट्वीटहरू बाँकी नै छन्। यहाँ चेतन कार्कीको संस्मरणको अंश बाँकी नै छ। यता मैले विदाका निम्ति विभागमा आकाशवाणी पठाएँ, त्यस जमानामा ट्रंकल टेलिफोनको सुविधा थिएन। उता अञ्जलाधीशज्यूले पनि विभागमा सिफारिश पठाउनुभयो क्यारे, तर मैले अञ्जलाधीशज्यूमा स्पष्ट अनुरोध के गरे भने औपचारिक रूपमा टोली नेता तीर्थ शेरचनलाई बनाइयोस्, स्याङ्जा गएका कुलबहादुर राणा मगरलाई फिर्ता बोलाइयोस् र प्रज्ञारत्न बज्राचार्यलाई टोलीमा सामेल गराइयोस्, बढ़ी भएका कलाकारहरूको खर्च उठाउन यिनै कलाकारहरूबाट टिकट सो गरेर जे जति उठ्छ म प्रबन्ध मिलाउँछु। नियमको पालना गर्ने अञ्चलहरूले 8 जनाको टोली लिएर जान्छन्, तर कोशी अञ्चलले 40-50 जना कलाकार लिएर आउँछन्। अरू अञ्चलले खर्च पाउन गाह्रो हुन्छ, तर कोशी अञ्चललाई भने प्रधानमन्त्रीको मौखिक आदेशले होस् वा अन्य पावरवालाको सोर्सले होस्, परिपत्रलाई धोती लगाई टिप्पणीको भरमा खर्च दिलाउने भएपछि उनीहरूद्वारा प्रदर्शित नाटक घनघनी नै भयो। हाम्रो अञ्चलले सोरठी, मारूनी वा झ्याउरे देखाउँदा मारूनी र पुर्सिङ गरेर 8-10 जना नर्तक नर्तकी भएनन् भने, नेपथ्यबाट 8-10 जना पुरूष र नारीको स्वर गुन्जेन भने र कम्तीमा 2 जोर मादल घनघेनन् भने के को सोरठी, कस्तो मारूनी। त्यसैले जम्मा 8 जना कलाकारको टोली भन्ने नियम ज्यादै अव्यवहारिक थियो, तर नीति निर्माताहरूको घैँटोमा घाम लागे पो। उनीहरू अधिकार सम्पन्न छन्, जे नियम बनाए पनि ठिक, तर विभिन्न अञ्चलबाट काठमाडौँ पुगेका टोलीहरूले त्यस अव्यवहारिक नियमले गर्दा ज्यादै असुविधा भोग्न परेको र चाहेर पनि राम्रो प्रदर्शन गर्न नसकेको पीड़ाको अनुभूति आज पनि अनेक कलाकारहरूको मुटुमा काँडा बनेर चस्किरहेको कुरा कसले बुझ्ने। Thank you. नाति काजी श्रेष्ठको संगीतमा तारादेवी श्रेष्ठको स्वरमा चेतन कार्कीको शब्दमा चेतन कार्कीको रेकर्ड भएको पहिलो श्रृंखलाको यो दोस्रो गीत र चेतन कार्कीको संस्मरण आत्मा बेचेको छैनको बाँकी अंश 2022 सालको अन्त अन्ततिरको कुरा हो। पुरानो टुँडीखेलमा अवस्थित मल्टीपर्पज स्कूलका प्रधानाध्यापक श्री श्याम पन्तले मलाई एउटा पूर्णाङ्की नाटक लेखिदिने अनुरोध गर्नुभयो। स्कूलका छात्र छात्रीहरूले नाटक खेल्न ज्यादै इच्छा गरेका छन् उहाँको भनाइ थियो। पन्तज्यूको अनुरोध टाल्न सकिन कार्यालयको समय र अन्य सामाजिक उत्तरदायित्व र व्यस्तताबाट समय निकाली करिब 2 महिना जति लगाएर नाटक लेखी सिध्याए। आफू स्वयं लाहुरेको छोरा भएको, लाहुरमै हुर्की शिक्षा हासिल गरेको र परदेशमा नेपालीहरूको स्थिति र फौजी जीवनको आन्द्राभुँडी सबै बुझेको हुँदा लाहुरी जीवनलाई नै आधार बनाएर मैले नाटकको रचना गरेको थिएँ। लाहुरमा बस्दा नेपाली भएको कारणबाट आफू स्वयंले भोगेको 1-2 कटु अनुभवहरूले गर्दा, चढ्दो उमेरको तातो रगतले गर्दा पनि तीन ताक देशका युवाहरूलाई फकाई फुलाई लगेर विदेशी हातमा सुम्पने गल्लावालहरूप्रति मेरो मनमा आक्रोश थियो। नाटकको शीर्षक पनि मैले आत्मा बेचेको छैन नै राखे। लेखकको मनभित्रको उकुस मुकुसको आंशिक अभिव्यक्ति मात्र थियो त्यो, तर आफ्नो मन केही हलुङ्गो भएको अनुभव गरेको थिएँ मैले। श्याम पन्तज्यूलाई जिम्मा लगाउनु अघि मैले त्यो नाटक कवि भूपी शेरचनलाई पढ्न दिएँ। कवि भूपी शेरचनले प्रशंसा मात्र गरेनन्, हामीले नै हिमाञ्चल सांस्कृतिक परिषदबाट मञ्चन गर्नुपर्छ भनेर उनले जोड दिए। मैले मानिन भने मैले पन्तज्यूको अनुरोधमा लेखेको हुँ र उहाँलाई वचन दिइसकेको हुनाले पहिलो अधिकार उहाँकै छ। केही गरी छात्र छात्रीहरूलाई हेभी भयो भन्नुभयो भने भूपी हामी मञ्चन गरौंला। त्यति बेला गण्डकी अञ्चलका श्री नन्दबहादुर मल्ल अञ्चलाधीश भएर आइसक्नु भएको थियो। सहायक अञ्चलाधीश हुनुहुन्थ्यो श्री गंगाबहादुर बस्नेत। दुवै कलाप्रेमी मैले बस्नेतज्यूलाई पनि त्यो नाटक पढ्न दिए। बस्नेतजीको टिप्पणी थियो, कार्की साहब यस नाटकमा मलाई पनि एउटा भूमिका दिनुपर्छ है, बरु हामी कलाकार हामी कर्मचारीहरू मिलेर यसको मञ्चन किन नगर्ने। मैले उहाँलाई पनि भूपी शेरचनलाई दिएकै जवाब फर्काइदिएँ। भूपी र गंगाबहादुर बस्नेत दुवै मसित ठुस्किए। पन्तजीले नाटक मन पराइदिनु भयो। काठमाडौँ खाल्टो तराई प्रदेश र उच्च हिमाली भेगका कतिपय क्षेत्रहरूलाई छोडेर नेपालका पूर्वी तथा पश्चिमी पहाड़का असंख्य गाउँहरूको आर्थिक भर्थेक लाउरे प्रथामा आश्रित छ भन्नमा अत्युक्ति छैन। विकास सम्बन्धी जे यस्ता भाषण नेताहरूले छाँटे पनि जाँदै किराभन्दा पनि सुस्त गतिमा हिँडिरहेको हाम्रो देशमा आज आएर तयारी पोसाक र गलैंचा उद्योगले केही विदेशी मुद्रा आर्जन गर्न लागेको छ भने हिजो मात्र पर्यटन उद्योगले बामे सरेको हो भन्ने कुरामा कसलाई थाहा छैन र नाटक मञ्चनपछिका केही प्रसंगलाई थाती राख्दै यहाँ चेतन कार्की लेख्नुहुन्छ, मैले पनि सहर्ष स्वीकार गरे। 5 बजेपछि कार्यालय बन्द गरेर भोलिको कार्यक्रमबारे जेटीए र मल्लाहरूलाई निर्देशन दिएर मल्टीपर्पज स्कूलकै छात्र छात्रीहरूबाट कलाकार चयन गरी मुख्य भूमिकामा स्कूलकै कार्यालय पुस्तकालयाध्यक्ष श्री प्रेमबहादुर श्रेष्ठलाई लिएर नाटकको रिहर्सल शुरू गराए। आमाको भूमिकामा कर्मा गुरूङ, उजेलीको भूमिकामा हिन्दुमाया गुरूङ, पुतलीको भूमिकामा निलशोभा गुरूङ, भरतको भूमिकामा हरिपरार जुली, नर्सको भूमिकामा विष्णु शेरचन, सुबेदार मेजरको भूमिकामा पीटी मास्टर, सुखबहादुर गुरूङ, छात्र संघको सभापतिमा शम्भु कार्के, मन्त्रीको भूमिकामा विश्व साक्य, कर्णेलको भूमिकामा सूर्यरत्न साक्य थिए भने पार्श्व गायनको लागि आजकी सुप्रसिद्ध गायिका बाबा राणा र इन्द्र राजर्सिमी पुरस्कारले हालै सम्मानित लोक गायक झलकमान गन्धर्वलाई लिएको थिए। बाबा राणाको उमेर त्यति बेला 12-13 वर्षभन्दा बढ़ी थिएन। सुश्री धन राणा र हरिकृष्ण बास्तोलाले कविता पाठ गर्ने कलाकारको भूमिका गरेका थिए भने शम्भु कार्की, विश्व साके र पुण्य प्रसादले माझीदाई ढुङ्गामा तारिदेऊ तालको पानी सलल गीतमा नृत्य गरेका थिए।
पाखा पर्वत गुंजै रहुन, ओला नालाल गाइ रहुन।
आया पिरती को चोखो जुग जुग सुनाइ रहुन।
पाखा पर्वत गुंजै रहुन, ओला नालाल गाइ पर्वत गुंजै रहुं। धरती को धूलो तिमलाई छुन खोज्नु कतै भूल त हैन, तिमी चन्द्रमा हौ म धरती को धूलो तिमलाई छुन खोज्नु कतै भूल त हैन।
तीजका गीतका बारेमा यहाँ अनन्त कटवाल लेख्नुहुन्छ, तीजको रहर आयो बरिलै, सबै दिदी बहिनीहरूमा तीजको अग्रिम शुभकामना। एसएन दाहालले पनि तीजको रहर आयो बरिलै मेन्सन गर्नुभएको छ। दिनेश राउतको फरक सन्दर्भ, तीजको रहर आयो बरिलै चेतन कार्कीज्यूको पछिल्लो तीज गीतले पनि यसको इतिहास मेट्न नसक्ने रहेछ भनेर उहाँले मेन्सन गर्नुभएको छ। यो पछिल्लो तीज गीतका बारेमा यहाँ सूर्यजा बगाई लेख्नुहुन्छ, युट्युबबाट केही दिन अघि विमोचन भएको चेतन कार्कीको तीजको गीत रचना शिलाबहादुर मुक्तानको संगीत र मीना निरौला र साथीहरूको आवाजमा सुन्न हेर्न पाइयो। प्रकाश साइमीज्यूको पृष्ठबाट पनि सार्वजनिक गरौं न केही अंश मात्रै भए पनि भनेर उहाँले मेन्सन गर्नुभएको छ। विनय भण्डारीले मेरो पनि आग्रह हजुरको जस्तै भनेर लेख्नुभएको छ। रमेशानन्द वैद्यले संस्मरणमा बालकृष्ण समुजीलाई सुन्न पाउँदा मन हर्षित भयो, जसरी उहाँले मेरो एकमात्र प्रकाशित कृति संयम उपन्यासको लागि सम्मति लेखिदिनुहुँदा पुलकित भएको थिएँ। विक्रम सम्वत 2035 सालमा संस्मरण लायक थुप्रै स्रष्टाहरूमध्ये भीम विरागलाई म सम्झन्छु अति श्रद्धाभावले। विनय भण्डारीले चेतन कार्कीको सुस्वास्थ्यको कामना भनेर लेख्नुभएको छ। कवि मुरारी सिक्देल लेख्नुहुन्छ, आहा सुन्दैछु श्रद्धेय चेतन कार्कीका कालजय गीतहरू र आत्मा बेचेको छैनको जन्म कथा, यो लेख सारस्वत मासिक पोखराबाट प्रकाशित भएको हो भनेर उहाँले मेन्सन गर्नुभएको छ। सुजन प्रतापले तीजको रहर आयो बरिलै गीत तीज पर्वको लागि बनेको विशेष नारी प्रधान गीत हो, तर यो गीत जति नारीलाई मनपर्छ उति नै पुरूषहरूको मुखमा झुण्डिने गीत हो। चेतन कार्की पिताजीको गीत वाह कुन शब्दले तारीफ गरौं, साथै उहाँको लेख पनि रोचकताका साथ सुन्दैछु भनेर लेख्नु भएको छ। विनय भण्डारी मायाप्रीतिको चोखो कथा, तपेन्द्र छेत्री मायाप्रीतिको चोखो कथा, विनय भण्डारी लेख्नुहुन्छ तिमी चन्द्रमा हौ म धरतीको धुलो, सीता खनाल पोखरेलले पनि यो गीतले पनि मायाप्रीतिको दरो खम्बा गाडेको सदाबहार गीत भनेर लेख्नु भएको छ। सुशीला थापाले पनि मायाप्रीतिको चोखो कथा गीतलाई यो गीत अर्ण लामाले गाउनु भएको भए नि शर्मिला दिजुले गाए जस्तै लाग्छ भनेर लेख्नु भएको छ। चन्द्रकृष्ण ताम्राकार मिनु वाइवा लेख्नुहुन्छ, चेतन कार्की बुवाको संकलन भनिएको झोरा भनिएको तीज गीत जम्मा अझ बढ़ी शब्द रहेको छ, हामीले त तुलसी दिवसको सरको संकलन भनेर पढ्दै आएका छौं, कृपया प्रष्ट पारे राम्रो हुन्थ्यो कि भनेर लेख्नु भएको छ। दिनेश राउतले पाखा पर्वतले गुन्जाई रहन् खोला नाले सुसाई रहन् भन्ने गीतलाई यहाँ मेन्सन गर्नुभएको छ। चेतन कार्कीको संस्मरणको बाँकी अंशलाई यहाँ फेरि अगाडि राख्न चाहन्छु। अभ्यास करिब करिब 2 महिना चल्यो होला। सम्पूर्ण अवधिभर आजका प्रसिद्ध लोक गायक कल्याण शेरचन मेरा मुख्य सहायकका रूपमा संलग्न रहे। प्रथम प्रदर्शन आइतबार बेलुकी गर्ने निश्चय भएबाट छात्र छात्री र शिक्षक शिक्षिकाहरूले ठाउँ ठाउँबाट मागीवरी मेन्टोल पेट्रोमेक्सको जोरजाम गरेका थिए। तीन ताका पोखरामा न बिजुली थियो न मोटर न सड़क, मोटरको नाउँमा जीपहरू थिए, केही अमेरिकन बिलिज र केही रसियन। रत्न मन्दिरको एउटा शाही सैनिक ब्यारेक, फुलबारीको एउटा अञ्चलाधीश चढ्ने एउटा, जिल्ला पञ्चायत सभापतिको एउटा, नहर विभागको एउटा, शिक्षा कार्यालयको एउटा, भूमि सुधारको एउटा र भेडा वृद्धि लामपाटनको एउटा गरी जम्मा 8। अञ्चलाधि श्री नरबहादुर मल्ल कुनै सेमिनारको सिलसिलामा काठमाडौँ जानुभएकोले सहायक अञ्चलाधीशले निमित्त भई काम गरिरहनु भएको थियो। कलाप्रेमी भएकाले हामीले उहाँलाई नै मुख्य अतिथिका रूपमा निम्त्याउने विचार गरेका थियौं, तर सोच्दै नसोचेको परिस्थितिको सृजना भइदियो। यो दुखान्त घटनाको बाँकी अंश फेरि वाचन गर्नेछु। अब यहाँ चेतन कार्कीको शब्दमा र एउटा महत्वपूर्ण गीत नारायण गोपाल, मीरा ठाकुर र साथीहरूको स्वरमा, यी मीरा ठाकुर पछि गायिका मीरा राणाका नामबाट प्रख्यात भइन्, बीवलसाराको संगीतमा।
बहिनीको दया छ भने रोजी घर नाच्यो नभने गर्दै फोरी टुसाएको बाँसको छोरो तामा भेटनेरीलाई सोल्टी भन्ने मै बुढोलाई मामा बहिनीको दया छ भने रोजी घर दाना चल भने
चेतन कार्कीको जीवनमा वा नेपाली रंगमंचमा भएको एउटा अत्यन्त दुर्दान्त घटनाको संस्मरणको बाँकी अंश। भोलि आइतबार, मिति याद छैन, टिकट शो गर्ने, त्यसैले आज शनिबार ग्रान्ड रिहर्सल गर्ने निश्चय भएकोले बिहान करिब 11 बजे म घोडा चढेर मल्टीपर्पज स्कूल जान के लागेको थिएँ, सहायक अञ्चलाधीशज्यू कार्यालयको जीपभरि मानिसहरू बोकेर म कहाँ आइपुगे। उहाँका पाहुनाहरू जीपबाट ओर्लेर तालको सौन्दर्य पान गर्न थाल्नुभयो। उहाँले मलाई कताको साइद हो भनेर सोध्नुभयो। मैले जवाब दिएँ, भोलिदेखि नाटकको सो शुरू हुने भएकोले आज स्टेज रिहर्सल गरौं भनेर। सर, गोली मार्नुहोस् यार तपाईँको नाटकलाई, काठमाडौँबाट मेरा साथीहरू पोखरा डुल्न आउनु भएको छ, तपाईँ रमाइलो मान्छे भनेर मनोरञ्जन गर्न ल्याएको, तपाईँ नै गइदिएपछि बोर भएन? एक त नाटक आफ्नो सृजना, आफ्नो सन्तान, त्यसमाथि कति महिनाको परिश्रम फल्ने बेला आएको, कत्रो अवमूल्यन, ए गोली मार्नुहोस् रे, झोक चल्न, त्यति नै काफी थियो। त्यसमाथि तपाईँ रमाइलो मान्छे, साथीहरूको मनोरञ्जन गर्न ल्याएको, अर्थात् म सहायक अञ्चलाधीशको मनोरञ्जनको भाँडो? मलाई झनक गरी सुटेर आयो। ए, म तपाईँको र तपाईँको साथीहरूको मनोरञ्जन गर्न यहाँ बसेको? तपाईँको मनोरञ्जनको लागि स्वयं मेरो र बिचरा बच्चाहरूको महिनौको परिश्रमलाई गोली मारिदिउँ होइन? दर्शकहरूको अगाडि लज्जित पारौँ उनीहरूलाई? कति परिश्रम, कति निहोरा गरेर हात पाउँ जोडेर टिकट बेचेका छन् बिचराहरूले, त्यो सबलाई गोली मारौँ के का लागि? तपाईँको मनोरञ्जनको लागि? बस्नेतज्यू झन निमित्त अञ्चलाधीश चुनौतीपूर्ण स्वरमा भन्नुभयो, ए त्यसो पो, ल म पनि हेर्छु भोलि तपाईँको सो कसरी हुन्छ। मैले स्वीकृति नदिएसम्म बुझ्नुभयो, हावा खान्छन् त्यस्ता नाटसाटकले। मलाई खपी नसक्नुभयो, किन नखानु? तपाईँ त तीन सरकार, यो राजा नभएको देश, तपाईँको मनोरञ्जन गर्न मैले नगरे तपाईँको नाटक प्रचलन रोक्ने होइन? ल हेरौँला तपाईँले रोकेको, र तपाईँ कति दिन पोखरा बस्नुहुन्छ त्यो पनि हेरौँला। ल अब म गएँ रिहर्सलमा, तपाईँ पनि पाल्नुभयो हुन्छ। त्यसपछि ड्युटीमा बसेका दुईजना पालीलाई आदेश दिएँ मैले, ए केटा हो, उहाँलाई क्वार्टरतिर जान पनि नदिनु, डुङ्गा पनि नदिनु। मैले घोडा कुदाएँ। बस्न्यात ज्यूर उहाँका पाहुनाहरूलाई किंकर्तव्य विमूल छोडेर स्कूलमा पुग्नासाथ मैले पन्तज्यूलाई समस्याबाट अवगत गराएँ। नाटक लगेर भोलिपल्टै बिहान अञ्जलाधीश कार्यालयबाट स्वीकृति लिएर आउने सल्लाह भयो। छात्र छात्रीहरूबाट पनि समस्या लुक्न सकेन। सबै निकै उत्तेजित भए। उनीहरूलाई पन्तज्यू र मैले मिलेर थमथम्यायौं। भोलि स्वीकृति नदीमा जे गर्नुपर्छ गरौंला, अहिले शान्त चित्तले रिहर्सल गर्नुपर्छ भनी सम्झायौं। नाटक कुनै प्रकाशित कृति त थिएन, मेरो हस्तलेखमा एकमात्र प्रति अर्को प्रति पनि थिएन। त्यही पाण्डुलिपि लिएर आइतबार 10 बजे अञ्जलाधीश अफिस पुग्ने गरी जानुभएको पन्तज्यू म 3 बजे अपरान्न स्कूल पुग्दा पनि फर्कनु भएको थिएन। हामी सबै आशंकित उहाँलाई पर्खेर बसिरह्यौं। बल्ल बल्ल 5 बजे पन्तजी फर्कनुभयो। निमित्त अञ्जलाधीशले बल्ल बल्ल स्वीकृति त दिनुभयो रे, तर नाटकको एकमात्र प्रति अफिसमै राख्नुभयो रे। मैले पन्तज्यूलाई नाटकको प्रति नभएर हामीलाई केही फरक पर्दैन भनी आश्वस्त तुल्याए। कलाकारहरूलाई आफ्नो संवाद कण्ठै थियो। म त लेखक निर्देशक, त्यसमाथि पनि 2-2 महिना अभ्यास गराउँदा 50 पटक दोहोर्याइएका संवादहरू कण्ठ नहुने कुरै थिएन। नाटकको प्रदर्शन भयो। आजभोलि जस्तो पोखराको जनसंख्या हुँदो हो त, आजभोलि जस्ता सुविधा त्यसबेला हुँदा हुन् त, आजभोलि जस्तो बिजुली र यातायातको सुविधा हुँदो हो त, नाटकले सिल्भर वा गोल्डन जुब्ली मनाउन कति बेर थिएन। जस्तो गरी चलेको थियो आत्मा बेचेको छैन। प्रदर्शन मात्र होइन, अन्य कुनै दिनमा पनि मैले निमित्त अञ्जलाधीशज्यूलाई निम्ता गर्ने औपचारिकताको निर्वाह गरिन। भूपी शेरचन्द र अन्य मित्रहरू पनि ठुस्केर बसेकाले प्रथम प्रदर्शनको निम्तमा आएनन्। तर नाटकको चर्चा व्यापक भएपछि एक साँझ मेरो जानकारी बिना नै टिकट किनेर सो हेर्न आएछन् भूपी शेरचन्द। शोको समाप्तिपछि 81 भूपी मलाई अंगाल्न आइपुग्यो। मेरो कामको प्रशंसा गर्यो, कलाकारहरूको पनि प्रशंसा गर्यो। निश्चय नै शौकिन कलाकार ती छात्र छात्रीहरू प्रशंसाका योग्य पात्र थिए। चेतन कार्कीको शब्द, गोपाल युनको संगीत, संगीता प्रधानको स्वरमा चेतन कार्कीको संस्मरणको अन्तिम अंश। मैले एउटा निर्णय लिएँ, नाटकलाई उपन्यासको रूप दिएर प्रकाशन गर्ने। पोखरामा एकमात्र छापाखाना थियो लक्ष्मी प्रेस, मालिक थिए श्री चीन बहादुर बडगामी। हामीले मुद्रण खर्च र कागजको हिसाब गर्यौं। आवरण पृष्ठ सस्तो खालको हल्का हरियो चार्ट पेपर राख्ने निर्णय भयो। कम्पोजिङ शुरू भयो। म दिनौं कार्यालय समयपछि भैरव टोल प्रेसमा नै गई प्रुफ रिडिङ गर्थे। एक दिन प्रेसमा पुग्दा प्रुफ निकालेको रहेनछ, प्रुफ के कम्पोज नै भएको रहेनछ। चिनबहादुरजीसित सोद्धा उहाँले ज्यादै अचिलो मान्दै भन्नुभयो, सहायक अञ्जलाधीशज्यू आफै आएर खबरदार त्यो किताब नछाप्नु नत्र प्रेस र प्रेस मालिकमाथि पनि कारवाही चल्नेछ भनेर जानुभयो। मैले के गर्ने कार्की साहब? मन मस्तिष्कमा उठेको रिसको भवण्डलाई बडो यत्नले नियन्त्रण गरे मैले। संयत स्वरमा भने, चिनबहादुरजी तपाईँ कम्पोजिङ नरोक्नुहोस्, अरू जे जे गर्नुपर्छ म गर्छु, बरु भोलि तीन प्रति प्रुफ निकालिराख्नुहोस्, आवश्यकता पर्न सक्छ। म त्यहाँबाट सोझै अञ्चलाधीश कार्यालय पुगेँ। सहायक अञ्चलाधीशज्यू केही कर्मचारी र स्थानीय नेताहरू बटुलेर गफ चुट्दै हुनुहुँदो रहेछ। मैले पस्नासाथ भने, हो सहायक अञ्चलाधीशज्यू, तपाईँले कति कारणले मेरो किताब छपाई रोक्नुभयो? उपस्थित सबैले आश्चर्य मान्दै मेरो तमतमाएको अनुहार हेरे। सहायक अञ्चलाधीशज्यूले बडो कुटिल मुस्कान साथ भन्नुभयो, आपत्तिजनक प्रकाशन रोक्ने जिम्मा सरकारले दिएकोले अरू कारण के हुन सक्छ? के छ त्यसमा आपत्तिजनक? केही नभई त्यसै त रोकिन होला नि। त्यसो भए नाटक प्रचार किन रोक्नु भएन त? त्यसमा आपत्तिजनक केही देखिएन, अहिले आएर थपिएको हुन सक्छ। सम्भावनाको कल्पना गरेर तपाईँलाई मनपरी गर्ने अधिकार कसले दियो? मेरो के कति अधिकार छ त्यसको स्पष्टीकरण तपाईँलाई दिनु आवश्यक छ चेतनजी। मैले भने, ठिक छ सहायक अञ्चलाधीशज्यू, म पनि श्री पाँचको सरकारको प्राविधिक अधिकृत हुँ, तपाईँको भन्दा मेरो पनि जिम्मेवारी कम छैन देशप्रति। देश र व्यवस्था विरोधी कुनै म्याटर मेरो किताबमा रहेछ भने ऐन सवाल बमोजिम बुझाउँला, नत्र तपाईँको व्यक्तिगत मनोरञ्जन नगरी बापत व्यक्तिगत रिस इभी सान्दलाई तपाईँले आफ्नो पदीय मर्यादाको दुरूपयोग गर्नुहुन्छ भने तपाईँको हकमा ठिक हुने छैन। आजसम्म जे जति गर्नुभयो मैले माफ गरिदिएँ, अब उपरान्त यस्तो दुष्प्रयास गर्नुभयो भने परिणामको जिम्मेवार तपाईँ आफै हुनुहोला। म बाहिर निस्केँ। गीतकार चेतन कार्कीको नाटकमाथि त्यत्रो अन्याय गर्ने ती सहायक अञ्चलाधीश आजका चर्चित गायकका ठूलो बुवा हुन्। यिनको बारेमा कुनै अर्को दिन चर्चा गरौंला। आजको यो कार्यक्रमबाट प्राविधिक मित्र संघर्ष विष्ट सहित यो प्रस्तुता प्रकाश सामीलाई विदा दिनुहोस्। भोलि 9:15 बजे यही च्यानलबाट यही मिडियमबाट यहाँलाई भेट्नेछौ। भिचा
कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।